नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
15 जना राज्य मन्त्री थप्दै आज मन्त्री परिषद विस्तार, मन्त्रीको संख्या 50 पुग्यो, गणतन्त्र स्थापनापछिको सबैभन्दा ठूलो मन्त्री परिषद।
प्रधानमन्त्री देउबा भोलि भारत भ्रमणमा जाँदै भ्रमणका क्रममा राष्ट्रहितको पक्षमा कुरा गर्न एमाले अध्यक्ष ओलीको सुझाव।
बाढ़ी र डुबानलाई कारण देखाउँदै अस्थायी शिक्षकको परीक्षा तेस्रो पटक स्थगित, दशैंपछि मात्र परीक्षा सञ्चालन गर्ने शिक्षक सेवा आयोगको तयारी।
भारतको सर्वोच्च अदालतद्वारा 3 पटक तलाक भनेर सम्बन्ध विच्छेद गर्ने परम्परा असंवैधानिक ठहर, बारे 6 महिनाभित्र कानून बनाउन आदेश।
र निलम्बित नेपाल क्रिकेट संघको साधारण सभामा प्रस्तावित विधानमाथि छलफल शुरू, विधान पारित भए आईसीसीले नेपाललाई गरेको निलम्बन फुकुवा हुने।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एण्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 8 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल, मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बी सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
प्रवेश परीक्षा यही भदौ 20 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईदाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। 15 जना राज्यमन्त्री थप्दै आज मन्त्री परिषद विस्तार गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसबाट 12 जना र नेपाल फोरम लोकतान्त्रिकबाट 3 जनालाई आज राज्यमन्त्री बनाउनु भएको हो। राज्यमन्त्री थप भएसँगै मन्त्रीको संख्या 50 पुगेको छ। यो गणतन्त्र स्थापना भएपछिको सबैभन्दा ठूलो मन्त्री परिषद हो। आज सीता गुरूङ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री, सरिता प्रसाई कृषि विकास, शेषनाथ अधिकारी शिक्षा राज्यमन्त्री र नन्दबहादुर चन्द वाणिज्य राज्यमन्त्री बन्नुभएको छ। त्यस्तै तप्तबहादुर विष्ट सिंचाई, दिलमान पाखरिन कानून न्याय तथा संसदीय मामिला, उदय शमशेर राणा अर्थ, दिल्ली बहादुर चौधरी श्रम तथा रोजगार, तेजुलाल चौधरी युवा तथा खेलकुद, चम्पादेवी खड्का सहकारी तथा गरीबी निवारण, जनकराज चौधरी संघीय मामिला तथा स्थानीय विकास, सुमित्रा थरूनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन र यशोदा कुमारी लामा भूमि सुधार तथा व्यवस्था राज्यमन्त्री बन्नुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा 5 दिने भ्रमणमा जान लाग्नु भएको हो। प्रधानमन्त्री देउवाका साथमा उहाँकी पत्नी आरजू राणा, उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा, मन्त्री, सांसद, सचिव तथा उच्च सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवा भारत सरकारको विशिष्ट पाहुनाका रूपमा भारतीय राष्ट्रपति भवनमा बस्नुहुनेछ। भ्रमणका क्रममा उहाँले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम वेंकैया नायडू साथै समकक्षी नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम छ।
प्रमुख प्रतिपक्षी एमाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका क्रममा राष्ट्रहितका पक्षमा कुरा गर्न सुझाव दिनुभएको छ। भोलि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवालाई संसदको विशेष समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रमणलाई औपचारिकतामा मात्र सीमित नराखी देशको हित हुने गरी आफ्ना कुरा राख्न आग्रह गर्नुभएको हो। भ्रमणका क्रममा सीमा क्षेत्रका बाँधी नेपाली भूभागमा भूभाग डुबानमा परेको समस्याको दीर्घकालीन समस्या खोज्ने, पुराना तथा असमान सन्धि सम्झौता दुवै पक्षको हितमा हुने गरी संशोधन गर्ने, केही समय अघि भारतले छिमेकी देशसँग विद्युत खरिद नगर्ने भनी गरेको निर्णयले नेपाललाई परेको मारबारी कुरा उठाउने, कोशी बाँध फुटेपछि भारतले स्थापना गरेको सम्पर्क कार्यालय फिर्ता लाने, सुपुर्दगी सन्धि, सीमा विवाद लगायत विषयमा नेपालको तर्फबाट कुरा राख्न उहाँले सुझाव दिनुभयो।
मित्रता राम्रो बनाउनका लागि यस्ता पीडाजन्य कुराहरू नहुन् भनेर हामी हाम्रा छिमेकीहरूलाई किन भन्न सक्दैनौँ? कतिपय सीमा स्तम्भहरूका कुराहरू आएका छन्, विवाद आएका छन् अनि हामी भन्न हच्किन्छौँ। त्यस्तो हच्किनुपर्ने कुनै आवश्यकता छैन। आफ्ना हक अधिकारका कुराहरू र सुमधुर मैत्री सम्बन्धको प्रवर्धन गर्नका लागि, त्यसको सुदृढीकरणका लागि हामीले जायज कुराहरू उठाउने कुरामा हच्किनुपर्ने कुनै आवश्यकता छैन। त्यतापट्टि म प्रधानमन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु।
संविधान संशोधन प्रस्ताव पारित हुन नसकेपछि भावी रणनीति तय गर्न राष्ट्रिय जनता पार्टी राजपाको पदाधिकारी बैठक आजदेखि शुरू भएको छ। हिजो संसदबाट संविधान संशोधन विधेयक अस्वीकृत भएपछि चुनावमा सहभागी हुने कि नहुने बारे निर्णयमा पुग्न राजपाले छलफल थालेको हो। राजपाले संशोधन असफल भएमा पनि असोज 2 गते हुने 2 नम्बर प्रदेशको चुनावमा भाग लिने प्रतिबद्धता जनाएपछि विधेयकलाई निर्णयार्थ पेश गरेको थियो। बैठकमा आज 54 जना पदाधिकारीले धारणा राखेका छन्। क्रम जारी रहेकाले भोलि आधिकारिक निर्णय गर्ने राज्यपालले जनाएको छ। यसै विषयमा साथी प्रकाश ढकालले राज्यपालका उपाध्यक्ष जितेन्द्र सोनललाई बैठकले के निष्कर्ष निकाल्यो भनेर सोध्नु भएको छ।
हाम्रो पदाधिकारी समितिको बैठक आजदेखि प्रारम्भ भयो। लगभग 54 जना साथीहरूले विचार राख्नु भएको छ। अहिले पनि 40 जना भन्दा बढी उपस्थित पदाधिकारीहरू विचार राख्न बाँकी छन्। भोलिदेखि बैठक फेरि प्रारम्भ हुन्छ र भोलि हामी यस बारेमा निर्णय गर्छौ।
54 जनाले धारणा राख्नुभएछ। धारणा राख्ने पदाधिकारीहरूको अधिकांशको विचार चाहिँ के छ? अब चुनावमा जानुपर्छ नै त भन्ने होला तपाईँहरू, यस अगाडि पनि हामी चुनावमा जान्छौँ भनेर भन्नुभएको थियो।
पार्टीले आधिकारिक निर्णय भोलि गर्छ। अहिलेसम्म पार्टीको आधिकारिक धारणा केही आएको छैन। हाम्रो भनाइ के भएर रह्यो भने हामी 9% मात्र थियौँ जो यो संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षका। अहिले हिजो मतदान हुँदा त्यो प्रतिशत 66% पुगेको अवस्था हो। हामी सम्पूर्ण रूपले संविधान संशोधन विधेयक पारित नभए पनि यो आंशिक रूपले मधेसी जनताको एक प्रकारको यो उपलब्धि हो, जित हो कि हाम्रो मुद्दाप्रतिको समर्थन व्यापक मात्रामा बढेको छ। अब यसले आगामी दिनमा रणनीति बनाएर हामी चाहिँ यसलाई कसरी सफल बनाउने भन्ने रणनीति बनाएर अगाडि बढ्छ।
यो बैठकबाट तपाईँहरू एक त चुनावमा जाने निर्णय त गर्नु नै हुन्छ, त्यो सँगै चुनावमा कसरी प्रस्तुत हुने, अब चुनावी मैदानमा भन्ने रणनीति समेत तयार गर्नुहुन्छ।
हामी चुनावमा जाने कि अर्को बाटो अवलम्बन गर्ने, यो निर्णय आज तपाईले भन्दा हतार हुन्छ। भोलि यस सन्दर्भमा पार्टीले समग्र धारणा ल्याउँछ।
निर्वाचन आयोगले 2 चरणमा चुनाव गराउने विकल्प खुला राख्न सरकारलाई आग्रह गरेको छ। सरकारले मंगसिर 10 गते एकै दिन प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव गर्ने घोषणा गरेपछि आयोगले आज मौसमको प्रतिकूलता, व्यवस्थापकीय जटिलता लगायत विषयलाई मध्यनजर गर्दै चुनाव 2 चरणमा गर्नुपर्ने अवस्था आउन सक्ने बताएको हो। तर तोकिएको मितिमा चुनाव गराउन प्रतिबद्ध रहेको आयोगले जनाएको छ। यस्तै आयोगले प्रतिनिधि सभा र प्रदेशसभा चुनाव सम्बन्धी ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटो उपलब्ध गराउन पनि सरकारलाई आग्रह गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्न जारी गरेको ह्विप उल्लंघन गर्ने सांसदलाई कार्यवाही गर्ने भएको छ। अध्यक्ष कमल थापा र केन्द्रीय सदस्य तथा सांसदको संयुक्त बैठकले पार्टीको ह्विप उल्लंघन गर्ने 18 जना सांसदलाई कार्यवाही गर्ने निर्णय गरेको हो। राप्रपाले पशुपति शमशेर राणा समूहले दिएको रिट निवेदनमा सर्वोच्च अदालतको आदेशको सम्बन्धमा कानून व्यवसायीसँग परामर्श गरेर अघि बढ़ने निर्णय समेत गरेको छ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी छोडेर 15 जना नेता माओवादी केन्द्रमा फर्किएका छन्। नयाँ राजनीतिक शक्ति बनाउने भन्दै भट्टराईको नेतृत्वमा माओवादीबाट बाहिरिएका नेताहरू उहाँको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फेरि माओवादीमै फर्किएका हुन्। नयाँ शक्तिबाट नेता देवेन्द्र पौडेल, वामदेव छेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिरपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरिचौलागाई, शर्मिली तामाङ, रत्न राणा र रविन्द्र सुनवार माओवादीमा फर्किएका हुन्। पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनको एकीकरण शुरू भएको बताउनुभयो। माओवादी आन्दोलन विचलित भएको भन्दै वहाँले अब गम्भीर समीक्षा गरेर अघि बढ़ने प्रतिबद्धता पनि जनाउनुभयो। सीधाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
प्रवेश परीक्षा भदौ 17 गते। सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-527-982,
मोबाइल 98550-5859, 98550-5860।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ओएसएस मेडिकल कलेज भरतपुर चितवनमा बीएससी नर्सिङ, बीएन र बीपीएचमा भर्ना खुल्यो।
फारम बुझाउने अन्तिम मिति यही भदौ 9 गतेसम्म।
थप जानकारीका लागि ओएसएस मेडिकल कलेज भरतपुर चितवन,
फोन 056-533-472, 530-577।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 15 जना राज्यमन्त्री थप्दै आज मन्त्री परिषद विस्तार, गणतन्त्र स्थापनापछिको सबैभन्दा ठूलो मन्त्री परिषद, प्रधानमन्त्री देउबा भोलि भारत भ्रमण जाँदै भ्रमणका क्रममा राष्ट्रको हितको पक्षमा कुरा गर्न एमाले अध्यक्ष ओलीको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। अस्थायी शिक्षकको परीक्षा फेरि सरेको छ। शिक्षक सेवा आयोगले भदौ 10 गतेका लागि परीक्षा तोकेको भए पनि तराईमा आएको बाढ़ी तथा डुबानका कारण सबै शक्ति उद्धार र राहतमा केन्द्रित गर्नु परेकाले परीक्षा सार्नु परेको जनाएको छ। परीक्षा सार्न शिक्षा मन्त्रालयले आयोगलाई पत्राचार गरेपछि परीक्षा स्थगित भएको हो। असोज आठ गते अघि परीक्षा सञ्चालन नगर्ने आयोगको निर्णयसँगै अस्थायी शिक्षकको परीक्षा दशैंपछि मात्रै हुने पक्का भएको छ। शिक्षा ऐनको व्यवस्था अनुसार निम्न माध्यमिक र माध्यमिक तहका तृतीय श्रेणीका अस्थायी शिक्षकलाई स्थायी बनाउन आयोगले भदौ 3 गतेका लागि परीक्षा तोके पनि केही अस्थायी शिक्षक संगठनले विरोध गरेपछि परीक्षा भदौ 10 गतेलाई सारिएको थियो। आयोगले तेस्रो पटक परीक्षाको मिति सारेको हो।
सरकारी कार्यालय, सरकारको स्वामित्वमा चलेका संस्थान तथा कम्पनीहरूको बेरुजु वर्षेनी बढ़दै गएको छ। लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयले औलाएका बेरुजु रकम फर्स्यौटका लागि तदारूकता नदेखाउँदा बेरुजु बढ़दै गएको हो। महालेखा परीक्षकको कार्यालयका अनुसार अहिलेसम्म 3,96,25,61,00,000 रूपियाँ रकम बेरुजु रहेको छ। अझ धेरै कार्यालयले वर्षौंदेखि लेखा परीक्षण गर्न बाँकी रहेकाले यस्तो रकम अझ धेरै हुन सक्ने कार्यालयले जनाएको छ। यसै सन्दर्भमा साथी पीटी लोपचन्दले उप महालेखा परीक्षक रामु प्रसाद डोटेललाई यति धेरै बेरुजु किन भएको होला भनेर सोध्नु भएको छ।
यो बेरुजु चाहिँ यसरी किन बढ़िरहेको अवस्था छ त भन्दा, बेरुजु हुनु चाहिँ धेरै ठूलो कुरा होइन, तर बेरुजु भइसकेपछि त्यसलाई चाहिँ प्रोपरली सेटल नगर्नु, त्यो चाहिँ धेरै ठूलो कुरा हो। किनभने बेरुजु भइसकेपछि बेरुजुले भने बमोजिमको काम कारवाही गर्यो भने त्यो बेरुजु सेटल हुन्छ अथवा फर्सेट हुन्छ। तर बेरुजु अडिटरले बेरुजु औल्याउँछ, औल्याइसकेपछि जिम्मेवार पदाधिकारीले त्यो बेरुजु सेटलै नगरिकन, त्यसलाई वास्तै नगरिकन बसिराखेको अवस्थामा चाहिँ त्यो बेरुजु पाइलअप हुँदै हुँदै जाँदाखेरि चाहिँ अहिलेको जस्तो यो बेरुजुको भयावह स्थिति आएको हो। त्यो बेरुजुलाई चाहिँ घटाउनको लागि चाहिँ सम्बन्धित पदाधिकारीले त्यो बेरुजुले भने बमोजिमको काम कारवाही गरेर बेरुजुलाई चाहिँ फरछोड गर्नुपर्छ।
बेरुजु फरछोड गर्न नसक्नु भनेको आर्थिक अनियमितता गरेको होइन? यदि उसँग प्रमाण थियो भने प्रमाण जुटाएर पनि त फरछोड गर्न सक्थ्यो होला,
त्यो हदसम्म पनि लिन सकिन्छ। यदि प्रमाण कागजात भएको भएदेखि चाहिँ त्यो प्रमाण कागजात लेखा परीक्षणको समयमा नै प्रस्तुत हुन्थ्यो र बिर्जु नै हुन्थेन। बिर्जु भएको अवस्थामा पनि तत्कालै प्रमाण कागजातहरू पेश हुन्थे र त्यो बिर्जु सेटल हुन्थ्यो। अहिलेसम्म चाहिँ लामो समयसम्म चाहिँ कागजात पेश नहुने, नियमित नगरिने अवस्थाले गर्दाखेरि चाहिँ पुरै अनियमितै रहेको अवस्थालाई पनि इङ्गित गर्छ। तर हामीले चाहिँ पुरै त्यो जति रकम छ त्यो सबै रकमै त्यस्तै हो, अनियमितै भएको हो, हिनामिना हानि नोक्सानी नै भएको हो भनेर भन्न त मिल्दैन।
के हुँदो रहेछ त्यो बेरुजु हुनुको कारण चाहिँ? मात्र बिल भरपाई पेश गर्न नसक्नु मात्र हुँदो रहेछन् कि अख्तियारी भन्दा बाहिर गएर पनि काम गरेको हुँदो रहेछ?
केही प्रकृतिको बेरुजु चाहिँ हिनामिना हानि नोक्सानी नै भएको, कसैलाई नपाउने रकम भुक्तानी दिएको, उठाउनु पर्ने राजस्व नउठाएको, कसैलाई राजस्व छुट दिनै नहुने राजस्व छुट दिएको, यस्ता किसिमका गम्भीर प्रकृतिका बेरुजु पनि हुन्छन्। त्यस्ता खालको बेरुजुलाई हामीले असुल उपर गर्ने बेरुजु भन्छौँ। र त्यो बाहेक पनि अर्को खालको बेरुजु हुन्छ, जुन चाहिँ प्रमाण कागजात नभएको बेरुजु चाहिँ धेरै सिरियस नहुन पनि सक्छ। त्यस्तो बेरुजुलाई चाहिँ पछि प्रमाण कागजात पेश गरेर फरछोड गर्न पनि सकिन्छ भने अर्को प्रकृतिको बेरुजु अनियमित हुन्छ। जस्तो नियम कानूनले पुर्याउनु पर्ने रित नपुर्याएको बेरुजु पनि हुन्छ। यस्तो बेरुजुलाई चाहिँ आर्थिक कार्यविधि नियमावलीले चाहिँ सम्बन्धित मन्त्रालय अथवा निकायको सचिवले त्यस्तो किसिमको बेरुजुलाई चाहिँ यदि हिनामिना हानि नोक्सानी नभएको हो भने त्यस्तो बेरुजुलाई चाहिँ नियमित गरिदिन सक्छ।
रौतहटमा बाढ़ीका कारण विभिन्न ठाउँमा जमेको पानीमा डुबेर तीनजनाको ज्यान गएको छ। पानीमा डुबेर माधव नारायण नगरपालिका वडा छ कि 80 वर्षीय लखपतिया देवीको ज्यान गएको हो। यस्तै रौतहटकै दुर्गा भगवती गाउँपालिका 4 बडहरुवामा राम आधार शाहकी 10 वर्षकी छोरी कोशिला शाह र बडहरुवाकै तेज शाहकी 8 वर्षीय छोरी सीता शाहको पनि खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाएका तीनैजनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ। यस्तै सर्लाहीमा वर्षाको पानी जमेको खाल्डोमा डुबेर अर्घखाँचीका दीपक थापाको ज्यान गएको छ। हरिपुर चिताइनमा पानी जमेको खाल्डोमा डुबेर उनको ज्यान गएको प्रहरीले जनाएको छ।
संसदको विकास समितिले बाढ़ी तथा डुबानले बिग्रिएका भौतिक संरचना तत्काल मरमत गरेर जनजीवन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। बैठकले सड़क, पुल, जलविद्युत लगायतका संरचना तत्काल मरमत गर्न र मरमतको लागि रकमको अभाव हुन नदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकले बाढ़ी पहिरो नियन्त्रणको दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्न पनि सरकारको ध्यान आकर्षण गराएको छ। यस्तै विकास समितिले बाढ़ी र डुबानले पुर्याएका भौतिक पूर्वाधार र त्यसको निर्माण सम्बन्धी कार्ययोजनाको प्रतिवेदन पेश गर्न पनि भनेको छ।
बाजुरामा औलोका बिरामी बढ़ेका छन्। गएको साउन यता कुल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा 26 औलोका बिरामी भर्ना भएका केन्द्रले जनाएको छ। तापक्रम बढ़ेसँगै लामखुट्टे बढ़दा बढ़ीमालिका नगरपालिका, बुढ़ीनन्दा गाउँपालिका लगायत कम उचाइमा रहेका ठाउँमा ठाउँका बासिन्दामा औलो रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। औलो रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो।
जुम्लामा महिनावारी भएका बेला स्वास्थ्यकर्मी नै गोठमा बस्न बाध्य भएका छन्। ग्रामीण स्वास्थ्य चौकीका महिला स्वास्थ्यकर्मी महिनावारी भएका बेला बिरामीले नै उपचार सेवा नलिने गरेका छन्। महिनावारी भएका बेला स्वास्थ्य संस्थामा बस्ने वातावरण नै नहुने तिला गाउँपालिका 9 रासा मालापानी स्वास्थ्य चौकीकी अनमी सरिता सिजुवालले गुनासो गर्नुभयो।
विवेकशील साझा पार्टीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाको राजीनामा माग गर्दै उपकुलपति कार्यालय अगाडि विरोध सभा गरेको छ। डाक्टर गोविन्द केसीसँग गरेको सम्झौताको उल्लंघन गर्दै झुटो प्रतिवेदन बनाएर काठमाडौँ नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै पार्टीका कार्यकर्ता, चिकित्सक तथा चिकित्सा अध्ययन संस्थानका विद्यार्थीले उपकुलपति कार्यालय अगाडि घण्ट सभा गरेका हुन्।
नेपाल पत्रकार महासंघको पदाधिकारीमा गोविन्द आचार्य नेतृत्वको प्यानल नै विजयी भएको छ। खुला उपाध्यक्षतर्फ विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलीप थापा मगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी हुनुभएको छ। महिला सचिवतर्फ लक्ष्मीपुन, आदिवासी जनजाति सचिवमा उदय जीएम, मधेसी सचिवतर्फ शीतल प्रसाद महतो, दलित सचिवमा रेम बहादुर विश्वकर्मा, एसोसिएट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र विजयी हुनुभयो। यसै गरी लेखा समिति संयोजक मा रोशन पुरी विजयी हुनुभएको छ। केन्द्रीय सदस्य खुलातर्फ उज्यालो सहकर्मी लक्ष्मण कार्की सहित नकुल अर्याल, टिकराज शाही, हरिहर सिंह राठौर र जन्मदेव जैसी विजयी हुनुभएको छ। यस्तै महिलातर्फ जानुका बराल, सृजना अर्याल र श्वेता सिन्हा विजयी हुनुभयो। यसैबीच महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघले पत्रकारका साझा मुद्दा उठाएर पत्रकारितालाई सम्मानित पेशा बनाउन पहल गर्ने बताउनु भएको छ। निर्वाचित भएपछि पत्रकारसँग अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा र पारिश्रमिकका विषयमा कम्तीमा एक वर्षको कार्य योजना बनाएर काम गर्ने बताउनुभयो। सीधाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387
ओहो
महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा भिजा मिलेको छ। केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबा आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ। होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला दुईवटा स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त? सब परिवार जाउँ न त्यही। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरौँ। म चाहिँ
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 061-46-66-52 अथवा मोबाइल नम्बर 98-510-54-404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध, बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गाडी पाटन तिनकुने चोक पोखरा। थप जानकारीको लागि facebook.com/jalmahalpokhara वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दक्षिण कोरियाले बाढ़ी पहिरो प्रभावितका लागि 2,40,00,000 रूपियाँ सहयोग गर्ने भएको छ। सरकारको अनुरोधमा बाढ़ी प्रभावितलाई सहयोग गर्न लागि नेपालस्थित दक्षिण कोरियाली दूतावासले जनाएको छ। यस्तै राष्ट्रिय सहकारी संघले बाढ़ी तथा डुबान प्रभावितका लागि 25,00,000 रूपियाँ सहयोग गरेको छ। संघका अध्यक्ष तथा सांसद केशव बडाल नेतृत्व को टोलीले 25,00,000 रूपियाँको चेक आज प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरेको हो। यसै गरी बाढ़ी पहिरो प्रभावितलाई रसुवाको कालिका गाउँपालिकाका बासिन्दाले 77,000 रूपियाँ सहयोग गरेका छन्। उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेका हुन्।
रोजगारीका लागि कतार जाने कामदारसँग बढ़ी रकम उठाउने एजेन्टलाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको छ। कतार जाने कामदारसँग बढ़ीमा 10,000 रूपियाँ लिन पाउने भए पनि 1,20,000 रूपियाँ लिने एजेन्ट सुमिना गुरूङलाई पक्राउ गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिनुभयो। उनलाई वैदेशिक रोजगार ऐन अन्तर्गत कार्यवाही गरिने विभागले जनाएको छ।
रामेछापको मन्थली नगरपालिकाले नगर क्षेत्रभित्र मापदण्ड विपरीत बन्न लागेका घरलाई रोक लगाउने भएको छ। नगरपालिकाभित्र मापदण्ड विपरीत घर निर्माण भएको गुनासो बढ़ेपछि नगरपालिकाले त्यस्ता घर तथा संरचना बनाउने व्यक्तिलाई 1,00,000 रूपियाँसम्म जरिवाना गराउने निर्णय गरेको हो।
मेरो पनि भन्नु छ।
गणतन्त्र नेपालको सबैभन्दा ठूलो मन्त्री परिषद देउबाको शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर फेसबुकमा नरेश राज खतिवडा व्यङ्ग्य गर्नुहुन्छ। 50 मात्रै किन? 601 नै मन्त्री बनाए भइगयो नि। भूकम्प पीड़ित, बाढ़ी पीड़ित अनि विकास नभएर थन्किएको रकम छँदैछ क्यारे।
यसै विषयमा एकल यात्री नामका साथीले फेसबुकमा लेख्नु भएको छ, यसअघि प्रधानमन्त्री हुँदा पनि पटक पटक यस्तै निर्णय गरेर विवादमा आएका देउवालाई यसपटक सुध्रने मौका थियो। यसपालि पनि मन्त्री परिषद जम्बो बनाउने लगायतका नराम्रा काममा मात्रै देउवाको आँखा किन लागेको हो कुन्नी? छवि सुधार्ने मौका गुम्ला जस्तो छ।
भोलिदेखि शुरू हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण बारे सुभाष मिठो सम्झना नाम राखेका साथी लेख्नुहुन्छ। विदेश भ्रमण जानु अघि प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्रीहरू, कूटनीतिज्ञ र सीमाविदसँग छलफल गर्नुपर्थ्यो, तर त्यो केही गरेको देखिएन। राष्ट्रहितका सम्झौता नगर्ने भए किन मुख देखाउन मात्रै भारत भ्रमणमा जानु पर्यो त?
विद्युत प्राधिकरणको लापरवाही, मिटर नहेरी होटलमा पसेर बिल काट्छन् शीर्षकको समाचार उज्यालोमा पढेर श्रीमन भण्डारीले फेसबुकमा लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरण यस्तै यस्तै कारणले घाटामा गएको रहेछ। प्राधिकरण शुद्धिकरण अभियानमा लागेका कुलमान घिसिङले यता पनि ध्यान दिनुपर्ने देखियो। यस्ता घटना धादिङमा मात्रै होइन, देशका धेरै ठाउँमा छन्।
अनि नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्य समितिलाई फेसबुकमा सन्देश भट्टराई सुझाव दिनुहुन्छ। पत्रकार महासंघ भन्ने बित्तिकै पार्टीका मान्छे भेला हुने थलो भन्ने सोचाई परिवर्तन गराउनुहोला। पत्रकारले जे गरे पनि वैधानिक हुन्छ भन्ने मान्यतालाई हटाउनुहोला अनि भोक तिर्खा र दिनरात नभनी हामीलाई सूचना दिने पत्रकारलाई जीवन धान्न कठिन हुने वातावरणको अन्त्य गरिदिनुभयो भने तपाईहरूले नेतृत्व गरेको महासंघ उत्कृष्ट हुनेछ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र ऋतु थेबे। अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा 3 तलाक भनेर सम्बन्ध विच्छेद गर्ने परम्परा असंवैधानिक रहेको ठहर गरेको छ। त्यहाँको सर्वोच्च अदालतले सरकारलाई यो परम्परा असंवैधानिक भएको भन्दै यस सम्बन्धी कानून बनाउन आदेश दिएको भारतीय संचार माध्यमले जनाएका छन्। भारतीय समाचार संस्था पीटीआईका अनुसार सर्वोच्च अदालतले 6 लागि 3 तलाक भनेर सम्बन्ध विच्छेद गर्न पाइने व्यवस्थामा रोक लगाए छ। साथै संसदमा कानून बनाउन 6 समय दिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानको साधारण सभा काठमाडौँमा शुरू भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको सल्लाहकार समितिले बनाएको क्यानको प्रस्तावित विधानमाथि छलफल गर्न निलम्बित क्यानको साधारण सभा शुरू भएको हो। सल्लाहकार समितिले बनाएको विधान साधारण सभाको बन्द सत्रमा पेश भएको र छलफल शुरू भएको एक सदस्यले जानकारी दिए। क्यानका अध्यक्ष अशोकनाथ प्याकुरेल आईसीसीको सल्लाहकार समितिले बनाएको विधान सामान्य परिवर्तन गरेर पारित गर्ने पक्षमा रहे पनि केही सदस्यले नयाँ संरचनामा हुने क्यानको चुनावमा अहिलेका प्रतिनिधिले मतदान गर्न पाउनुपर्ने अडान राखेका स्रोतले जनाएको छ। साधारण सभाले पारित गरेको विधान राष्ट्रिय खेलकुद परिषद राखेपले स्वीकृत गरेपछि लागू हुनेछ। यो विधान पारित भएमा आईसीसीले नेपाललाई गरेको निलम्बन फुकुवा हुनेछ। विधान पारित नभएमा भने नेपाली क्रिकेटमाथि थप कड़ा प्रतिबन्ध लगाउने आईसीसीले चेतावनी दिएको छ। क्यानको विवाद चर्किँदै गएपछि फोहोर वैशाखमा आईसीसीले क्यानलाई निलम्बन गरेको थियो।
र 15 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा बंगलादेशले भूटानलाई 3-0 हराएको छ। एन्फा कम्प्लेक्स सात बाटोमा भएको खेलमा बंगलादेशले भूटानलाई हराउँदै समूह ए को विजेता पनि बनेको छ। यी दुवै देश यसअघि नै सेमी फाइनल पुगिसकेका थिए। प्रतियोगितामा भोलि नेपालले भारतसँग खेल्दैछ। भोलि विजयी हुने टोली समूह बी को विजेता बन्नेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
15 राज्यमन्त्री थप्दै आज मन्त्री परिषद विस्तार। मन्त्रीको संख्या 50 पुग्यो। गणतन्त्र स्थापना पछिको सबैभन्दा ठूलो मन्त्री परिषद।
प्रधानमन्त्री देउबा भोलि भारत भ्रमणमा जाँदै भ्रमणका क्रममा राष्ट्रहितको पक्षमा कुरा गर्न एमाले अध्यक्ष ओलीको सुझाव।
बाढ़ी र डुबानलाई कारण देखाउँदै अस्थायी शिक्षकको परीक्षा तेस्रो पटक स्थगित। दशैंपछि मात्र परीक्षा सञ्चालन गर्ने शिक्षक सेवा आयोगको तयारी।
भारतको सर्वोच्च अदालतद्वारा 3 पटक तलाक भनेर सम्बन्ध विच्छेद गर्ने परम्परा असंवैधानिक ठहर। यसबारे 6 महिनाभित्र कानून बनाउन आदेश।
र निलम्बित नेपाल क्रिकेट संघको साधारण सभामा प्रस्तावित विधानमाथि छलफल शुरू। विधान पारित भए आईसीसीले नेपाललाई गरेको निलम्बन फुकुवा हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जन र सशिन्द्र गौतमसँगै रूबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।